नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मन्त्री परिषद कार्यालयद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक। सबैभन्दा धेरै सम्पत्ति यातायात मन्त्री महासेठसँग, मन्त्री पण्डितसँग साइकल र गृहमन्त्री थापासँग कुकुर पनि।
सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल शुरू। सत्तापक्षद्वारा नीति तथा कार्यक्रमको बचाउ, काँग्रेस र मधेसवादी दलको विरोध।
राष्ट्रकवि माधव घिमिरेलाई थप उपचारका लागि भारतको दिल्ली लगियो। हुम्लामा सुत्केरी हुन नसकेकी गर्भवतीलाई हेलिकप्टरबाट नेपालगञ्ज पुर्याइयो।
आणविक क्षेप्यास्त्र नष्ट गरेको समाचार संकलन गर्न उत्तर कोरियाले दक्षिण कोरियाका पत्रकारलाई निम्ता दियो। दक्षिण कोरियासँग गरेको सहमतिबाट पछि नहट्ने उत्तर कोरियाको भनाई।
र दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा। आइपीएल क्रिकेटमा राजस्थानसँगको खेलमा कोलकाताको खराब शुरूआत।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु। विदेशमा यसलाई मिसन भन्न रहेछन्। मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ। यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, एक महिनासम्म सिप सिक्न, खाना बस्न पैसै नलाग्ने, तालिमपछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर एक महिनामै फर्कियो। विदेश जान लिएको ऋण कसरी तिर्ने हो भनेर साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको भीआईपी करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू।
अनुभवी, ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
भीआईपी करियर, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-44-26-149, 98-61-84-79-28।
भीआईपी को साथमा सफलता तपाईको हातमा।
हामी हिमालयन बैंक बढेको छौं अगाडि, सबको साथमा साथ, विश्वासको साथ।
हिमालयन बैंक लिमिटेड, विश्वासको साथ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज प्रधानमन्त्री सहित 18 मन्त्री र 4 राज्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको सम्पत्ति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग 43 लाख रूपियाँ नगद, 18 तोला सुनका गहना र भक्तपुरमा 2 तथा झापामा एउटा घर रहेको छ। यस्तै रक्षा मन्त्री ईश्वर पोखरेलसम्म काठमाडौँको टोखामा घर, झापामा 12 कट्ठा जग्गा र ब्याङ्कमा 7 लाख रूपियाँ रहेको उल्लेख छ। यस्तै अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग ब्याङ्कमा 1 करोड भन्दा धेरै रूपियाँ सहित काठमाडौँ, भक्तपुर, झापा र दोलखामा जग्गा, एउटा कार र 10 तोला सुन रहेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले भने ब्याङ्कमा 3 लाख रूपियाँ र 6 तोला सुन मात्रै रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो साथमा एउटा कुकुर पनि भएको उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीसँग काठमाडौँको शङ्खमूलमा घर र 2 तोला सुन तथा 2500 थान पुस्तक रहेको उल्लेख। ऊर्जा मन्त्री वर्षामान पुनसँग रोल्पामा एउटा घर, 25 तोला सुन र ब्याङ्कमा 3.5 लाख रूपियाँ रहेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर, ब्याङ्कमा 3.5 लाख रूपियाँ रहेको उल्लेख छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टसँग काठमाडौँ र गुल्मीमा गरी 2 घर, 7 तोला सुन मात्रै रहेको उल्लेख छ। यस्तै खानेपानी मन्त्री बिना मगरसँग चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा 3 कट्ठा जग्गा र 5 तोला सुन रहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग विराटनगरमा घर, सर्लाहीमा जग्गा र एउटा साइकल रहेको उल्लेख गरिएको छ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवसँग सिराहा र धनुषामा 2 घर, धनुषा र ललितपुरमा जग्गा र 16 तोला सुन छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको धनुषा र ललितपुरमा घर, सिन्धुली ललितपुर र धनुषामा जग्गा तथा बैंकमा 72 लाख रूपियाँ र 52 तोला सुन छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग जाजरकोटमा एउटा घर र 15 लाख रूपियाँ छ। कृषि भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग कपिलवस्तु र रूपन्देहीमा 15 कट्ठा जग्गा र 6 तोला सुन छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग कास्की र काठमाडौँमा गरी 3 वटा घर, कास्कीमा जग्गा 60 तोला सुन र बैंकमा 24,57,000 रूपियाँ छ। यस्तै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापासँग म्याग्दीमा जग्गा 1 तोला सुन र बैंकमा 15,000 रूपियाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
सरकारले अस्ति संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष 2075-76 को नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि शुरू भएको छ। नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा 3 दिनसम्म छलफल हुने कार्यसूची रहेको छ। छलफलमा सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रम देश समृद्ध बनाउने खालको भनेका छन् भने मधेसवादी दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसलाई असल निबन्धको संज्ञा दिएको छ। यही नीति तथा कार्यक्रमका आधारमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जेठ 15 गते बजेट प्रस्तुत गर्नुहुनेछ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले नागरिकलाई भ्रम छर्ने मात्रै काम गरेको आरोप लगाउनु भएको छ। आजदेखि संसदमा शुरू भएको नीति तथा कार्यक्रममाथिको छलफलमा कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले सीमा रक्षा गरेर बसेका नेपाली नागरिकलाई राष्ट्रवादको पाठ पढाउन जरूरी नरहेको बताउनुभयो। नीति तथा कार्यक्रममा कुनै नयाँपन र सरकारसँग दूरदृष्टि नभएको भन्दै सभापति देउवाले नीति तथा कार्यक्रम योजना र कार्यक्रम बिनाको सपना मात्रै भएको दावी गर्नुभयो।
हाललाई जो शासन चलाउनेका प्रहरलाई मिलेको छ त्यसलाई हल्का रूपमा नलिनु होला। छ्यासमिसेर हावा गरेर कुरो हो त्यो मात्रै अब लोकतान्त्रिक हामी लोकतान्त्रिक शान्तिपूर्ण र समन्वयात्मक समाजको गतिमा पुगेनौ। उत्तर दक्षिण पूर्व पश्चिमका हाम्रा सीमामा रक्षा गरेर बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राष्ट्रवाद बारे पालेका पाठ पालेका पाला पाठ बताउनु जरुरी छैन। नेपाली जनताहरू सब राष्ट्रवादी छन्, चाहे हिमालय बसेका हुन्, चाहे पहाडमा बसेका हुन्, चाहे मधेसमा बसेका हुन्, सबै राष्ट्रवादी छन्। त्यसकारण सबैले सीमामा रक्षा गर्ने बसेका छन्। तिनीहरूलाई फेरि राष्ट्रवादको पाठ बताउनु आवश्यक छैन।
यस्तै आजदेखि शुरू भएको नीति तथा कार्यक्रममाथिको छलफलमा 3 वटा पार्टीले 6 वटा विषयमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेसका 17 जना सांसदहरूको तर्फबाट नेता डाक्टर मिनेन्द्र रिजालले पेश गरेको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै त्यसमा संशोधन गर्न माग गरिएको छ। नेता रिजालले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संसदको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष जस्तो सम्मानित पदलाई अपमान हुने गरी राष्ट्रपतिले सम्बोधन गरेको भन्दै आपत्ति जनाउनु भयो। यस्तै संघीय समाजवादी फोरमले संसद बैठकमा नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले शहीदहरूको अपमान समेत गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
नीति तथा कार्यक्रमले संविधान संशोधनको विषय कतै पनि समावेश गर्न सकेको छैन। देशको आधा जनसंख्या मधेसी आदिवासी जनजाति थारू मुस्लिम लगायतका संविधानले राखेको संशोधनको अपेक्षा नीति तथा कार्यक्रममा नपर्नु खेदजनक विषय हो। संविधान संशोधनको बिना यो संविधानको कार्यान्वयन सम्भव छैन। संविधानमा थुप्रै त्रुटिहरू रहेका छन्। मधेसी लगायतका सम्पूर्ण समुदायका संविधानमा स्वामित्व बढाउन पनि संविधान संशोधनको आवश्यक छ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसद अनिल झाले देशलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन संविधान संशोधन गरेर अघि बढ्नुको विकल्प नरहेकाले सरकारको नीति तथा कार्यक्रममा यो मुद्दा थप गर्न संशोधन प्रस्ताव पेश गर्नु परेको स्पष्ट पार्नुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य अवस्थाबारे ग्रान्डी अस्पतालका डाक्टरसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Himalayan Bank Limited, विश्वास को साथ।
सुन त भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर मेरो मोबाइलमा ब्यालेन्स नै थिएन अलि पछि गर्छु ल्यान्डलाइनबाट
ल हेर मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन
अनि सर मेरो त प्रिपेड नम्बर हो नि
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न
नेपाल टेलिकम राष्ट्रको संचार
अ डेस्टिनेशन फर क्वालिटी एजुकेशन
नयाँ व्यवस्थापनद्वारा सञ्चालित यस कामना इन्टरनेसनल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज ल एन्ड एजुकेसन समूहमा अध्यापन भइरहेको बेहोरा जानकारी गराउँदछौ
विशेषताहरू
तालिम प्राप्त र अनुभवी शिक्षकबाट अध्यापन गराइने
अत्याधुनिक प्रयोगशाला र आधुनिक प्रविधिको प्रयोग
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
होस्टल तथा यातायातको व्यवस्था
सम्पर्क
कामना इन्टरनेसनल कलेज सानो भर्याङ वनस्थली काठमाडौँ
फोन नम्बर 01-4276-4273-322 नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले सरकारद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक सबैभन्दा धेरै सम्पत्ति यातायात मन्त्री महाशेठसँग लालबाबु पण्डितसँग साइकल गृहमन्त्री थापासँग कुकुर पनि आजदेखि संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू काँग्रेस र मधेसवादी दलको विरोध लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग आन्तरिक रक्तस्राव भएपछि अस्पताल भर्ना भएका राष्ट्रकवि माधव घिमिरेलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तस्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज दिउँसो नयाँ दिल्लीको मेदान्त अस्पताल लगिएको हो उहाँको उपचारमा संलग्न चिकित्सकहरूको सिफारिशमा थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई दिल्ली लगिएको हो 79 वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने घोषणा गरिसकेको छ राष्ट्रकवि घिमिरेलाई उपचारका लागि भारत लैजानै पर्ने गरी अरू के समस्या देखियो भनेर उहाँको उपचारमा संलग्न ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेलाई हामीले सोधेका छौं
राष्ट्रकविलाई ग्रान्डी अस्पतालमा पहिला ल्याउँदाखेरि भनौँ न झन्डै 13-14 दिन अगाडि एडमिट गर्दाखेरिको स्थिति चाहिँ सास फेर्न गाह्रो हुनु र चाहिँ उहाँको दिशाबाट चाहिँ रगत आउनु जस्ता समस्याहरू धेरै नै ठुलो थियो त्यो सबैलाई कन्ट्रोल गरेर राम्रो स्थितिमा चाहिँ आजको दिनमा उहाँलाई हिँड्न सक्ने स्थितिमा हामीले ल्याइसकेको थियौँ जुन हामीले भन्छौँ यो दिशामा रगत आउने आन्द्राको कुनै भागबाट जुन चाहिँ ब्लड आएको त्यो चाहिँ इन्डोस्कोपी भन्छौँ जुन चाहिँ दूरबीनको हिसाबबाट चाहिँ यो आन्द्राकोमा छिराएर तल र माथिबाट हेर्ने यन्त्रले हेर्दाखेरि चाहिँ जुन हामीसँग भएको टेक्नोलोजीहरूबाट त्यो घाउ सानो घाउ जुन सानै घाउ हुनुपर्छ त्यस्तो वालवाल्ती ब्लड आएको होइन थोरै ब्लड लिक भएको त्यो देख्न सकिएन अहिले हामीले सबैले चाहिँ एउटा बेस्ट ट्रिटमेन्ट होस् भन्ने हिसाबले इन्डियामा चाहिँ जानको लागि रेकमेन्ड गरेको हो
यसको सम्भावना कति छ उहाँको उपचार कति लम्बिएला कहिलेसम्म चाहिँ हामीले उपचार सकियो भनेर सुन्न पाउँछौँ होला त
होइन मलाई लाग्छ उहाँलाई राम्रो हुन्छ त्यहाँ धेरै ठुलो समस्या निस्केला जस्तो मलाई अहिले लागेको छैन तर फेरि हाम्रो यो हाम्रो ओपन माइन्डेडनेस पनि के हो भनेदेखि यो कुनै सानो समस्या भए पनि त्यसलाई चाहिँ हामीले क्लेरिफाई गर्न सक्नु पर्यो नम्बर वान नम्बर टू भनेको चाहिँ अब त्यो जब डायग्नोसिस भइसकेपछि नै उपचार कति लम्बिनी हामीले गर्न अनुमान गर्न सक्छौँ
त्यस ठुलो समस्या खराब कन्डिसन चाहिँ होइन
मलाई लाग्दैन किन लाग्दैन भने उहाँको चेहरामा एकदमै उज्यालोपन छ साथसाथै उहाँको वजन त्यस्तो घटेको छैन उहाँमा खानाको रुचि छ उहाँको बाँच्ने इच्छा शक्ति पनि एकदम राम्रो छ धेरै पोजिटिभ पोइन्ट्सहरू छ अरू फर्दर सेकेन्ड ओपिनियन लिनु नै राम्रो हुने देखियो उहाँलाई न्यू दिल्लीमा पठाइएको
उहाँ हुनुहुन्थ्यो ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे। राष्ट्रकवि माधव घिमिरेलाई दिल्ली लैजानुको कारणबारे जानकारी दिँदै अब फेरि खबरकै सिलसिला। जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि हुम्लाको खापुनाथ गाउँपालिका वडा नम्बर 5 दुर्पा गाउँकी लाउरी बुढालाई हेलिकप्टर मार्फत नेपालगंज लगिएको छ। जिल्ला अस्पतालमा रहेको सुत्केरी महिला कोषको सहयोगमा मनाङ एयरको हेलिकप्टरबाट बुढालाई नेपालगंज लगिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर रंजित कुमार यादवले जानकारी दिनुभयो। सुत्केरी हुनुपर्ने महिलाको पेटमा पानी जमेकोले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बुढालाई नेपालगंज लगिएको डाक्टर यादवले बताउनुभयो।
33 किलो सुन काण्ड र सनम साके हत्याकाण्डका मुख्य अभियुक्त भएको आरोपमा पक्राउ परेका गोरे भनिने चुडामुडी उपतिको जिल्ला अदालत मोरङमा आजदेखि बयान शुरू भएको छ। जिल्ला अदालत मोरङले आज बिहान पाउने 11 बजेदेखि बेलुकी 5 बजेसम्म गोरेको बयान लिएको हो, तर बयानमा गोरेले के भने भन्ने खुलाइएको छैन। हिजो काठमाडौँको गौरीघाटबाट पक्राउ परेका गोरेलाई हिजै जिल्ला अदालत मोरङमा पेश गरिएको थियो। गएको माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 33 किलो सुन हराएपछि सुन तस्करीमा गोरे भनिने चुडामुडी उपति संलग्न खुलेको थियो। सुन तस्करी र सनम साके हत्या प्रकरणका 28 अभियुक्तलाई पूर्वपक्षका लागि जेल चलान भइसकेको छ, 2 भने रिहा भएका छन्। यसैबीच सुन तस्करी र उर्लाबारीका सनम साके हत्याकाण्डका मुख्य अभियुक्त गोरेले प्रहरी हिरासतमा मानव अधिकार निगरानीको माग गरेका छन्। प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल एमबहादुर मगर मार्फत जिल्ला अदालत मोरङमा मानव अधिकार निगरानी र सुरक्षाको माग गर्दै उनले निवेदन दिएका हुन्।
जिल्ला प्रशासन कार्यालय गोर्खाले विकास निर्माणमा ढिला सुस्ती र लापरवाही गर्ने निर्माण कम्पनी र ठेकेदारलाई कार्यवाही गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले संकलन गरेको जिल्लाभित्रका विकास निर्माणका कामको विवरण अनुसार 49 आयोजनाका ठेकेदार कम्पनीलाई कार्यवाही गर्ने तयारी गरेको हो।
सरकारले नेपालगंजबाट कर्णाली प्रदेशका विकट जिल्लासहित प्रदेश 5 र 7 पहाड़ी क्षेत्रमा गरिने चार्टर उडान बन्द गरेको छ। चार्टर उडानका नाममा यात्रुबाट चर्को भाँडा असुली हुन थालेपछि सरकारले भोलिदेखि नै चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो। निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढ़ी भाडा असुल गर्दै आएकामा अब त्यसो गर्न नपाउने भएका छन्। नेपालगंजबाट तारा सीता समेत र नेपाल एयरलाइन्सले पहाड़ी जिल्लामा विमान सेवा सञ्चालन गर्दै आएका छन्।
यस्तै असामको साफेबगर विमानस्थलमा पर्सि शुक्रबार परीक्षण उडान गरिने भएको छ। विमानस्थल कालोपत्रे रनवे र पार्किङ लगायतका सबै काम सकिएकोले परीक्षण उडान गर्न लागि हो।
50,000 रुपियाँ घोषित जिल्ला विकास तथा समन्वय इकाइ सुनसरीका समन्वय अधिकृत उपसचिव खगेन्द्र प्रसाद सुवेदी पक्राउ परेका छन्। श्री आधारभूत विद्यालय भण्टाबारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा उनको सरकारी निवास इनोरोमा छापा मार्दा उपसचिव खगेन्द्र प्रसाद सुवेदी 50,000 रुपियाँ घोषित पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढ़ीबाट अवैध सुनसहित पक्राउ परेका रसुवाका 2 नागरिकलाई चिनिया प्रहरीले हिरासतमा लिएको छ। रसुवाको गोसाई कुण्ड गाउँपालिका 5 सानो भारखुका ग्याल दोर्जे चामाङ र आमा छोदिङमो गाउँपालिका 2 हाकुका विकास वाइबालाई हिरासतमा राखिएको चिनिया अधिकारीले बताएका छन्।
काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तीमा 15 अर्ब रुपियाँ खर्च लाग्ने इन्जिनियरिङ अध्ययनले देखाएको छ। झण्डै 40 लाख जनसङ्ख्या रहेको राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायका लागि फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भावित अध्ययनले केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो।
यस्तै नेपालकै पहिलो कलंकीको जमिन मुनिको अण्डरपास सड़क असारको दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर बल्खु पुल कलंकी चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो, खत्तम खत्तम
के खत्तम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ।
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के गर्नु, प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र,
त्यति मात्रै हो र हजुरबा? अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0140329162, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिर्ग पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भक्तपुरमा ट्रिपरले स्कूटरलाई ठक्कर दिँदा आमा छोरा सहित 3 जनाको ज्यान गएको छ। भक्तपुरको नलिन चोकमा ट्रिपरले स्कूटरलाई ठक्कर दिँदा दोलखा घरबै भक्तपुर बस्ने हरिबहादुर कटुवाल, सविता घिमिरे र उनका छोरा 13 वर्षीय अविन्द्रको ज्यान गएको हो। दुर्घटनापछि चालक फरार छन् भने ट्रिपरलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।
ताप्लेजुङमा 2 पोका खैरो हिरोइन सहित 1 युवकलाई प्रहरीले पक्राउ गरेको छ। झापाबाट ताप्लेजुङका लागि छुटेको May 1J 2824 नम्बरको जीप जाँच गर्दा फुङलिङ नगरपालिका 5 का रोहित श्रेष्ठलाई खैरो हिरोइन सहित पक्राउ गरिएको ताप्लेजुङका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो।
यस्तै घरायसी विवादमा बन्चुरो प्रहार गरी हत्या गर्ने 8 राई त्रिवेणी गाउँपालिका 4 का 35 वर्षका डम्बरसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। गत आइतबार बारीमा मकै गोडमेल गरिरहेका 2 जना विवाद भएपछि डम्बरले छिमेकी 45 वर्षका ईश्वर लिम्बुलाई बन्चरोले प्रहार गरेका थिए।
खोटाङको बुइपा हुँदै ओखलढुङ्गा सदरमुकाम जोड्ने 33 केभी विद्युत प्रसारण लाइन 17 वर्षपछि सम्पन्न भएको छ। विवाद र आयोजनाको ढिला सुस्तीका कारण 2057 सालदेखि शुरू भएको आयोजना सम्पन्न हुन 17 वर्ष लागेको हो। आयोजना सम्पन्न भएपछि अहिले ओखलढुङ्गाको मोलुङ खोलाबाट उत्पादित विद्युत केन्द्रीय आयोजनामा जोडिएको छ भने सदरमुकाम र आसपासमा विद्युत विस्तार शुरू भएको छ।
कालो हिरासहित काठमाडौँबाट 8 जना पक्राउ परेका छन्। लैनचोरमा अवैध कालो हिरा बिक्री भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा लैनचोरका रमेश रजकसँगै रहेको झण्डै 3 करोड रुपियाँ बराबरको कालो हिरा बरामद गरिएको प्रहरीले जनाएको छ। रमेशसहित 8 जनाले पक्राउ गरिएको र यसबारेमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ। पक्राउ परेकालाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीको भनाइ छ।
मेरो पनि भन्नु छ को सुरुमा आज सार्वजनिक गरिएको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणका बारेमा उज्यालोको फेसबुक र ट्विटरमा आएका प्रतिक्रिया।
विकास थापा विपुलले फेसबुकमा लेख्नु भएको छ, प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा अन्य माननीय जीवहरूको सम्पत्ति विवरण हेर्दा लाग्यो राजनीतिक कर्मीहरू देशको निस्वार्थ सेवामा लागिरहेका छन्। तर देश भ्रष्टाचारको सूचीमा अगाडि देखिन्छ भने विभिन्न सर्वेक्षणहरूले सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र भनेर राजनीतिलाई नै तोक्ने गरेको देखिन्छ। यसरी हेर्दा सार्वजनिक गरिएको सम्पत्ति विवरण र वास्तविक सम्पत्ति विवरणमा तालमेल देखिँदैन।
कमलराज खतिवडा टिप्पणी गर्नुहुन्छ, समयको नाश, कर्मचारीलाई डाटा कलेक्सन गर्न हैरान।
यसै विषयमा ध्रुव पौडेल ट्वीट गर्नुहुन्छ, नेताहरूको सम्पत्ति विवरण सुन्दा त साँच्चीकै देश गरीब नै रहेछ जस्तो लाग्यो। यस्तो जीवनयापन गर्ने मन्त्रीहरू नै त्यति गरीब छन् भने दिनहौं खोलाको किनारमा गिट्टी कुटेर जीवन चलाउनेहरूले दिनमा एक छाक खाना र वर्षमा एकपटक 100 नयाँ लुगा कसरी लगाउन सकेका होलान्।
द्रोणा मरासिनीको ट्वीट छ, सरकारले के का लागि बनाएको नीति, विकास र समृद्धिको नीति हो भने नागरिकका छोराछोरीलाई एकसरो कपडा र कपी कलम उपलब्ध गराउने नीति यसपटक पनि देखिएन।
अनि नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम उडन्ते कुराहरूको दस्तावेज भनेको खबरमा माधव गौतम टिप्पणी गर्नुहुन्छ, अरूको राम्रो कुराको तारिफ अनि ताली बजाउन कसैले सिकाएनन्, पहिला पाँच वर्ष हेरौन।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेबे र मोहन पौडेल। नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आणविक क्षेपास्त्र उत्पादनको केन्द्र नष्ट गरेको समाचार संकलन गर्न दक्षिण कोरियाका 8 पत्रकारलाई आमन्त्रण गरेको छ। उत्तर कोरियाले यसअघि नै क्षेपास्त्र उत्पादन केन्द्र नष्ट गर्ने घोषणा गरे पनि दक्षिण कोरियाका पत्रकारलाई नै बोलाएर क्षेपास्त्र उत्पादन तथा परीक्षण केन्द्रको समाचार संकलन गर्न आह्वान गर्नुलाई महत्वका साथ हेरिएको छ। दक्षिण कोरियासँग भएको ऐतिहासिक सहमति कार्यान्वयन गर्न आफू पछि नहटेको तर दक्षिण कोरियाले अमेरिकासँग मिलेर संयुक्त सैन्य अभ्यास गरेको भन्दै उत्तर कोरियाले अमेरिकासँगको वार्ता रद्द गरेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। कर्णाली प्रिमियर लीग केपीएल क्रिकेटमा आज भएका खेलमा धनगढ़ी क्रिकेट एकाडेमी एबीसी स्पोर्ट्स र रूपन्देही 11 विजयी भएका छन्। सुर्खेतको वीरेन्द्रनगर रंगशालामा आज भएका खेलमा एबीसीले रोयल राइजिङ क्रिकेट क्लबलाई 6 हराएको हो। यस्तै दोस्रो खेलमा रूपन्देही 11 महाकाली क्रिकेट क्लबलाई 104 हराउँदा तेस्रो खेलमा धनगढ़ी क्रिकेट एकाडेमीले काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरलाई 4 पराजित गरेको हो। 10 टीम सहभागी प्रतियोगिताको विजेताले 3 र उपविजेताले 1.5 रुपियाँ पुरस्कार पाउनेछ।
ललितपुर जाउलाखेलको डीएवी इन्टरनेशनल स्कूलले युवा क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान गरेको छ। आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर प्रशंसा बटुलिरहेका युवा क्रिकेटर लामिछानेलाई डीएवी स्कूलले नगद 1,00,000 रुपियाँ सहित सम्मान गरेको हो। कार्यक्रममा क्रिकेटर लामिछानेले आफूले सानैदेखि खेलकुद क्षेत्रको माध्यमबाट देशलाई चिनाउने सपना लिएको बताउनुभयो।
एउटा सपना हुन्छ सबैजनाको कि अब आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्ने एउटा ठुलो लेभलमा, अनि मेरो पनि त्यस्तै एउटा सपना थियो सानोदेखि नै। अब लाइक वेन आई वेन्ट टु इन्डिया एन्ड देन केम ब्याक फ्रम इन्डिया टु नेपाल एन्ड आई थॉट लाइक अब मलाई पनि एउटा राम्रो मान्छे बनेर एउटा नेपालले रिप्रेजेन्ट गरेर एउटा ठुलो उपलब्धि हासिल गर्नु छ र त्यो सपनाको लागि अब सङ्घर्षै गर्नुपर्छ। एन्ड आई होप यु गाइज विल कन्टिन्यू युर स्टडी एज वेल, किनभने स्टडी एकदम मोस्ट इम्पोर्टेन्ट थिङ्स इन युर लाइफ होइन। स्टडी सँगसँगै आफ्नो क्रिकेट आफ्नो अदर कुनै पनि एक्टिभिटी कुनै पनि स्पोर्ट्स हुन्छ भने You must play all these things and
यसैबीच टाटा मोटर्स नेपालले सन्दीपलाई 25,00,000 रुपियाँ पर्ने कार उपहार दिएको छ।
दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। डिभिलियर्सले आफू अब थाकेको भन्दै सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो मार्फत सन्यासको घोषणा गरेका हुन्। 34 डिभिलियर्सले दक्षिण अफ्रिकाबाट 114 टेस्ट क्रिकेट 228 एक दिवसीय र 78 2020 क्रिकेट खेलेका छन्। विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक डिभिलियर्स पछिल्लो समय चोट र खस्किदो प्रदर्शनका कारण चिन्तामा थिए।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्ससँगको खेलमा कोलकाता नाइट राइडर्सले ब्याटिङ गरिरहेको छ। घरेलु मैदानमा टस हारेर ब्याटिङ शुरू गरेको कोलकाताले खराब प्रदर्शन गरिरहेको छ। ताजा अवस्थामा कोलकाताले 15 ओभर 5 बलको खेल सकिँदा 5 गुमाएर 116 बनाएको छ। कोलकाताका दिनेश कार्तिक 44 बनाएर खेलिरहेका छन् भने आन्द्रे रसलले 8 बनाएर उनलाई साथ दिइरहेका छन्। आजको खेलको विजेताले दोस्रो प्लेअफमा सनराइजर्स हैदराबादसँग खेल्नेछ। हार्ने टोली भने प्लेअफबाट बाहिरिनेछ। यसँगै हिजोको प्लेअफमा हैदराबादलाई 2 हराएर चेन्नई सुपर किङ्स आईपीएलको फाइनलमा पुगेको थियो। र जाँदा जाँदै यो पनि खबर। युएईको दुबईमा कार्यरत झापाका मिरन कार्कीले आफूले भेटेको झण्डै 1.5 करोड़ रुपियाँ फिर्ता गर्नुभएको छ। आफूले काम गर्ने ठाउँमा भेटेको 1,18,000 अमेरिकी डलर उहाँले फिर्ता गर्नुभएको हो। कार्कीले नगद रकम सहित पर्यटकीय भिसामा आएका प्यालेस्टानी नागरिकको राहदानी पनि रहेको झोला स्थानीय प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनु भएको हो। प्रहरीले मिरनलाई सम्मान पनि गरेको छ। यो सम्मान युएईको राष्ट्रिय पुरस्कार सरहको रहेको स्थानीय खबरले उल्लेख गरेको छ। यो खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मन्त्री परिषद कार्यालयद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक। सबैभन्दा धेरै सम्पत्ति यातायात मन्त्री महाजेठसँग, मन्त्री पण्डितसँग साइकल र गृहमन्त्री थापासँग कुकुर पनि।
सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल शुरू। सत्तापक्षद्वारा नीति तथा कार्यक्रमको बचाउ, काङ्ग्रेस र मधेसवादी दलको विरोध।
राष्ट्रकवि माधव घिमिरेलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगियो। हुम्लामा सुत्केरी हुन नसकेकी गर्भवतीलाई हेलिकप्टरबाट नेपालगञ्ज पुर्याइयो।
आणविक क्षेपास्त्र नष्ट गरेको समाचार संकलन गर्न उत्तर कोरियाद्वारा दक्षिण कोरियाका पत्रकारलाई निम्ता। दक्षिण कोरियासँग गरेको सहमतिबाट पछि नहट्ने उत्तर कोरियाको भनाई।
र दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा। आइपीएल क्रिकेटमा राजस्थानसँगको खेलमा कोलकाताको खराब सुरुवात।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौ। नमस्कार।